नमस्कार, उचालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विगत केही सातादेखि हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन सुन्दै आएका छौं। गएको सातासम्म पुग्दा हामीले सिद्धार्थको तेस्रो श्रृंखला वाचन सुन्यौं। आज यसै उपन्यासको चौथो श्रृंखला लिएर आइपुगेका छौं। हर्मन हेस्सेको उपन्यास सिद्धार्थलाई नेपालीमा अनुवाद गर्नुभएको छ सुशील शर्माले। उपन्यास सिद्धार्थको चौथो श्रृंखला अब वाचन शुरू हुन्छ पृष्ठ 66 बाट। सिद्धार्थको यात्राको शैली अब फेरिएको थियो। यात्राको क्रममा उनले आफ्ना प्रत्येक कदम सँगसँगै केही न केही नौला कुराहरू सिक्दै गए। उनको दृष्टि समक्ष नवीन स्वरूप लिएर प्रकट भइरहेका संसारका परिवर्तित सुन्दर दृश्यहरूले उनलाई अति मुग्ध तुलाइरहेका थिए। घना रूखहरूका टुप्पामाथिबाट विशाल पहाड़को टाकुरामाथि बिस्तारै उठ्दै गरेको सूर्योदयको दृश्य अनि नरिवल र खजुरका अग्ला अग्ला रूखहरूको झुण्डबीच घटित सूर्यास्तको दृश्य, आकाशमा प्रफुल्लताका साथ चम्किरहेका ताराहरू र त्यही निलो आकाश गंगामै नाउ समान स्वच्छन्द गतिमा तैरिरहेको हँसिया आकारको चन्द्रमा अनेकौं जातका रूखहरू, ताराहरू, विभिन्न जातका जीवजन्तुहरू, विभिन्न रंगका बादल, सप्तरंगी, इन्द्रधनुष, चट्टान, झारपातहरू र बिहानी पख त्यही झारपातहरूमाथि अड्किएर मोती झैँचम्किरहेका शीतका थोपाहरू, अनेकौं रंगका फूलहरू, खहरे खोला नदी, टाढा क्षितिजमा आकाशको निलो रंग र धरतीको पहेँलो रंगको सम्मिश्रणबाट देखा परिरहेको हरियो रंग, विभिन्न जातका पक्षीहरूका विभिन्न थरीका सांगीतिक प्रस्तुति, फक्रिएका फूलहरूका बोटहरू, वरिपरि भुनभुनाउँदै गरेका माउरीका झुण्ड, डाँडा कान्ला र समथर भूमिमाथि लहलहाउँदै गरेका हरिया पहेँला धानका बालाहरू, यी प्रतिको उनको दृष्टि फेरिएको थियो। प्रत्येक वस्तु र दृश्यले उनलाई आनन्दित बनाइरहेका थिए। हुन त यी अनेकौं मोहक रंगयुक्त हजारौं स्वरूपका सुन्दर दृश्यहरू अनन्तकालदेखि यही शैली अनि स्वरूपमा यसरी नै सुन्दरता पोख्दै धरतीमा प्रकट भइरहेका थिए। अनन्तकालदेखि सूर्य र चन्द्रमा यसरी नै धरतीलाई उजिल्याउनमा तल्लीन थिए। अनन्तकालदेखि खरे खोला र नदी यसरी मस्त गतिमा बगि नै रहेका थिए। यसभन्दा अघि पनि माउरीका झुण्डा यसरी नै भुनभुनाउँदै आइरहेका थिए। तथापि विगतमा सिद्धार्थको दृष्टिमा यी सम्पूर्ण दृश्यहरूको कुनै खास उल्लेखनीय महत्व थिएनन्। यी सम्पूर्ण दृश्यहरूलाई उनी क्षणिक दृष्टिभ्रम मात्र ठान्दथे, यसर्थ अनास्थायुक्त दृष्टिले हेर्ने गर्दथे। सृष्टिका यी सम्पूर्ण सुन्दरतम दृश्यहरू व्याप्त उत्सवपूर्ण यो वातावरणलाई सिद्धार्थले सदा उपेक्षा एवं बहिष्कार गर्दै आएका थिए, किनकि उनी ठान्दथे यी सब असत्य हुन्, भ्रम हुन् र उनको सोचमा सत्य एवं वास्तविकता प्रत्यक्ष देखिने यी सम्पूर्ण दृश्यहरूभन्दा टाढा कहीं कतै गुप्त स्थानमा अवस्थित छन् र सिद्धार्थ त्यही परिकल्पित गुप्त स्थान पैल्याउने गहन अभिप्सा सँगालेर वर्षौं वर्ष साधनारत रहे। तर प्रत्यक्ष देखिने यी दृश्यहरूमा ईश्वरीय सत्ताको उपस्थिति देख्ने क्षमता उनको दृष्टिमा पलाएको थियो। अब उनको दृष्टि परिमार्जित भएको थियो। यसर्थमा उनी सृष्टिमा परमात्माको उपस्थिति देख्न सक्ने भएका थिए। अब सिद्धार्थको हृदयमा परिकल्पित सत्य एवं आफ्नो धारणा अनुरूपको वास्तविकता पहिल्याउने अभिप्सा शेष थिएनन्। जे जति उनको दृष्टि सामु प्रत्यक्ष प्रकट थिए त्यही नै एकमात्र सत्य थियो अनि वास्तविकता थियो, र यिनै प्रत्यक्ष देखिने दृश्यहरूमा व्याप्त सत्य एवं वास्तविकताबाट पृथक अब उनको अन्य गन्तव्य थिएन। यदि मानवीय मस्तिष्कका उपज स्वरूपका सम्पूर्ण धारणा, परिभाषा र पूर्वाग्रहहरूबाट पूर्णतः मुक्त कुनै बालक समान अबोध, दोषरहित, परिकल्पित, खोजरहित मनस्थिति समेटिएर हेर्न सकेको खण्डमा संसार अत्यन्त सुन्दर छ। आकाशका तारा र चन्द्रमा सुन्दर छन्। यी खहरे खोला, नदी, बगर, त्यो घना जंगल र यत्रतत्र छरिएर रहेका चट्टानहरू, ती चरणमा मग्न बोका बाख्राहरू, सुनौला रङका गोब्रे किराहरू, फूलहरू र ती फूलहरूमाथि उडिरहेका विभिन्न रङका पुतलीहरू, यी सम्पूर्ण कुराहरू अत्यन्त सुन्दर छन्। मनमा कुनै पनि किसिमका अडचनहरूको गौण अनुभूति समेत नराखिकन बालकको समान सरल तर जागरणपूर्ण एवं सरोकारपूर्ण मानसिकता सङ्गालेर जीवनपथमा अगाडि बढ्दा अत्यन्त सुन्दर तथा सुखानुभूति हुन्छ। सूर्यको प्रचण्ड घाम यत्रतत्र ओछ्याइएका थिए। जताततै फर्सी र केरा फलिरहेका थिए। हर्षित एवं निर्भार मन सङ्गालेर जहाजमा छोटो तर मिठो यात्रा गर्दा समय अति तीव्र गतिमा बित्दछ। कसरी यात्रा टुङ्गियो भ्याउ पाउनै सकिँदैन। ठिक त्यसै गरी सिद्धार्थका दिन अनि रातको समयावधि पनि अति छोटिएका थिए। आफ्नो पथमा अगाडि बढ्दै गर्दा सिद्धार्थले घना जंगलका अग्ला अग्ला रुखहरूको एउटा हाँगाबाट अर्को हाँगातिर हाम फाल्दै चिच्याउँदै खेलिरहेका बाँदरका समूहलाई देखे। त्यसै गरी बेडाले बेडीलाई पछ्याउँदै सहवास गर्नमा तल्लीन देखे। तालको कञ्चन पानीभित्र भोकाएका ठूल्ठूला माछाहरूले साना माछाहरूलाई पछ्याउँदै झम्टिँदै खाँदै गरेको देखे। ठूला माछाको झम्टाइबाट बच्न साना माछाहरू जसका चिप्ला छालामा सूर्यको किरण परावर्तित भएर चम्किरहेका थिए अति व्याकुल गतिमा भाग्दै गरेको देखे। पछ्याउँदै गरेका र भाग्दै गरेका माछाहरूले घुमाएर पानीमा हल्का भुमरी समानको प्रवाह उत्पन्न गरिरहेका थिए। यी समग्र दृश्यहरू अनि यी सम्पूर्ण घटनाहरू अनन्तकालदेखि यथास्थानमा यथाक्रमले विद्यमान थिए। परन्तु यी सम्पूर्ण कुराहरूको अनुभूति गर्नका निम्ति सिद्धार्थको चेतना जागरण अवस्थामा थिएनन्। यसर्थ त्यस वातावरणबीच उनको उपस्थितिका कुनै उल्लेखनीय औचित्य थिएन। तर अब यी सौन्दर्यमय वातावरणबीच उनको उपस्थितिको विशेष औचित्य छ, किनकि अब उनी सचेत छन् र हरेक कुराप्रति उनलाई उनको भावनालाई सरोकार छ। अब उनी यति सचेत भइसकेका थिए कि प्रकाश एवं छारी लगायत जुन ताराहरूको सौन्दर्य समेत स्वयं आफ्नै आँखाले देख्न सक्दथे, महसुस गर्न सक्दथे अनि अनुभूत गर्न सक्दथे। बाटोमा हिँड्दा हिँड्दै सिद्धार्थलाई जेतवन कुञ्जमा उनले बटुलेका अनुभवहरू एकपछि अर्को स्मरण हुन थालेका थिए। भगवान बुद्धले प्रदान गर्दै आउनुभएका ज्ञानयुक्त प्रवचनमा निहित ती हृदयस्पर्शी वाक्यहरू, आफ्नो प्रिय मित्र गोविन्दसितको विदाईको त्यो क्षण अनि भगवान बुद्धसँगको साक्षात्कारमा उनले गरेको वार्तालाप र त्यो वार्तालापमा आफूले बोलेका प्रत्येक शब्दहरू उनलाई स्मरण हुन थालेका थिए। आफैले बोलेका ती कुराहरू सम्झिँदा अहिले स्वयं आफै चकित हुन लागेका थिए, किनकि त्यसबेला उनले जे जति कुराहरू बोले त्यसमध्ये अधिकांश वास्तविक अनुभूति उनी आफैलाई थिएन। उनले भगवान बुद्धलाई भनेका थिए कि जे जति ज्ञानका अनुभूतिहरू भगवान बुद्धले स्वयं आफ्नै प्रयत्नबाट गर्नुभएको थियो त्यो अरूलाई सिकाउन वा अनुभूति गराउन सकिँदैन। यसका साथै उनले भगवान बुद्धलाई भनेका थिए कि बुद्धत्व प्राप्त हुँदाको प्रारम्भिक क्षणहरूमा भगवान बुद्धले जे जस्तो अनुभूति गर्नुभएको थियो ती सम्पूर्ण अनुभूतिहरूलाई शब्द दिएर अभिव्यक्त सकिँदैन। कहाँका ती अनुभूतिहरू नितान्त उहाँमै मात्र सीमित रहनेछ, कदापि कसैसँग बाँड्न सक्नुहुन्न। तथापि अहिले बुद्धले गर्नुभएका ती अनुभूति समान अनुभूति अरू कोही समक्ष अभिव्यक्त गर्न नसकिने र अरू कसैलाई सिकाउन या बाँड्न नसकिने सुखानुभूति एवं निर्भरा अवस्थाको अनुभूति सिद्धार्थ लाउन थालेको थियो। यस किसिमका अनुभूति प्रत्येकलाई स्वयं आफ्नै प्रयासबाट मात्र उपलब्ध हुन सक्दछ। यद्यपि भौतिक तवरमा सिद्धार्थलाई प्रत्येक मान्छेभित्र आत्माको अस्तित्व छ र उनको यो स्वभाव एवं स्वरूप ईश्वरीय स्वभाव र स्वरूपकै प्रतिफल एवं प्रतिबिम्ब हुन् भन्ने कुरा धेरै पहिले थाहा थियो। तथापि यी कुराहरू उनको बुद्धिको स्तरमा मात्र सीमित थिए, भावनात्मक अनुभूतिसँग यसको कुनै सरोकार थिएन। स्वयंको अस्तित्व भन्नु शारीरिक स्वरूप मात्र अवश्य पनि होइन, स्वयं भन्नु त इन्द्रियहरूकै उपज हुन्, न बुद्धिको उपज नै हुन्, न त बुद्धिले पहिलाउने निष्कर्षहरू नै हुन्। विगतमा संकलित अनेकौं पुराना विचारको सहवासमा नवीनताको भ्रम दिलाउने अरू पनि अनेकौं विचार जन्मिन्छन्। स्वयं भन्नु ती भ्रामक विचारका उपज पनि होइनन्। विचारका श्रृङ्खला जतिसुकै विशाल भए तापनि स्वयं वा आत्माको अस्तित्व स्थापित हुनुको पृष्ठभूमिमा त्यसको कुनै सरोकार छैन। जीवनमा बुद्धिको पनि आफ्नै स्थान छ, तथापि आध्यात्मिक उपलब्धिका निम्ति यसको कुनै सार्थक वा उल्लेखनीय योगदान हुन सक्दैन। बुद्धिको निर्देशनमा दमन गरेर इन्द्रियहरूका स्वाभाविक कार्यक्षमतालाई ह्रास गर्दै लानु वा शिथिल तुल्याउनु कुनै सार्थक उपलब्धिमूर्वक कार्य होइन। बरु यस प्रकारको कार्य बारम्बार पुनरुक्त गर्नुको परिणामस्वरूप आफ्नै बुद्धि एवं पाण्डित्यप्रति एक किसिमको वितृष्णा उत्पन्न हुन थाल्दछ। बुद्धिको उपजका विचार र इन्द्रियहरूका उपज अनुभूतिहरू, यी दुवैका आफ्नै स्थान र महत्व छ, साथै दुवैमा आफ्नै सार्थक अर्थनिहित पनि छन्। राग र द्वेषयुक्त भावनाबाट पूर्णतः मुक्त भएर यी दुवै स्रोतहरूबाट व्यक्तिलाई उपलब्ध भइरहने अनुभूतिहरूप्रति पूर्णतः सचेत हुन सक्नु र दुवै अनुभूतिका स्रोतहरूलाई पूर्णतः न्यायोचित ढङ्गले वहन गर्न सक्नु नै व्यक्तिको परिष्कृत मानसिकताको परिचय। व्यक्तिले आफ्नै अन्तर्चेतनाबाट प्राप्त गर्ने हरेक स्वच्छ निर्देशनलाई कुनै पनि दुविधामा नपरिकन अनुगमन गर्न सक्नुपर्दछ। भगवान बुद्धले पनि यही गर्नुभएको थियो, अन्यथा बुद्धत्व प्राप्तिको त्यो महान समयमा भगवान गौतम बुद्ध किन यो बोधि वृक्षको मुनि नै बसिरहनु भएको थियो? किनकि जुन समय उहाँलाई बुद्धत्व प्राप्त भएको थियो त्यो समय उहाँले केवल आफ्नै अन्तरात्माको निर्देशन अनुसरण गर्नुभयो। उहाँले केवल त्यही आवाजलाई मात्र अनुसरण गर्नुभयो जुन आवाज उहाँको हृदयबाट प्रस्फुटन भएको थियो। यसका अलावा उहाँले शरीरलाई यातना दिनुभएन, परिकल्पित सत्ता समक्ष आफूलाई समर्पित गर्नुभएन, धार्मिक अभिप्रायले स्नान वा प्रार्थना गर्नुभएन, भोग तृष्णा निद्रा वा सपना जस्ता कुराहरूको वशीभूत हुनुभएन। उहाँले केवल आफ्नै आन्तरिक आवाजलाई मात्र सुन्नुभएको थियो। यसबाहेक सम्पूर्ण बाह्य निर्देशनहरूलाई पूर्णतः उपेक्षा गर्नुभएको थियो। बुद्धत्व वहन गर्नका निम्ति आवश्यक क्षमता स्वयं आफूभित्र प्रतिस्थापन गर्न यही नै पर्याप्त थियो, यही नै सर्वोत्तम र सर्वाधिक महत्त्वपूर्ण कार्य थियो। यसबाहेक अन्य सम्पूर्ण कुराहरू निरर्थक थिए। सार्थक कार्य केवल एउटै मात्र थियो र छ, त्यो हो केवल आफ्नै हृदयको आवाजको अनुसरण गर्नु। त्यस रात सिद्धार्थ नदी किनारमा रहेको एउटा माझीको छाप्रोमा निदाइरहेका थिए। परालबाट बनेको छाप्रोमा उनले एउटा अनौठो सपना देखे। सपनामा गोविन्द पिताम्बरधारी सन्यासीको भेषमा उनका सामु उभिरहेका थिए। गोविन्दको मुहारमा उदासीको गहिरो भाव थियो र उदास आवाजमा उनले सोधेका थिए, तिमीले मलाई किन छोड्यो? त्यसपछि सिद्धार्थले गोविन्दलाई आफूतिर तानेर बडो स्नेहमयी भावले अङ्गालोमा टाँसेका थिए र मुवाई खान थालेका थिए। यत्तिकैमा गोविन्दको स्वरूप नाटकीय ढङ्गले परिवर्तन भएर उनमा एउटी सुन्दर स्त्रीको स्वरूप प्रकट हुन थालेको थियो र त्यो स्त्रीको चोली बिस्तारै माथि उठेर तिनको छातीमा पूर्ण आकारको बक्ष देखा पर्न थालेका थिए र सिद्धार्थले बिस्तारै आफ्नो ओठ त्यो बक्षको मुन्टोमाथि लगेर चुस्न थालेका थिए। बक्षबाट प्रवाहित दुधको स्वाद गुलियो मात्र नभएर अत्यन्त स्वादिलो थियो। त्यो दुधमा स्वादमा नारी र पुरुषको स्वाद निहित थियो, सूर्य र जंगलको, पशु र फूलको, त्यस्तै हरेक फलहरूको र हरेक सुखानुभूतिको स्वाद पनि त्यो दुधमा निहित थियो। यसको स्वाद मधुन्मत्तदायक थियो। बिहानी पख सिद्धार्थ बिउजे बिउजना साथ त्यस कुटीको दैलो नजिकै बगिरहेको नदीले उत्पन्न गरिरहेको मिठो ध्वनि सुनेर उनी अति मुग्ध भएका थिए। साथै वरिपरि बाक्लो वनभित्रबाट आइरहेको लाटो कोसेरको स्पष्ट र गहिरो आवाज सुनेर पनि उनले अति मुग्ध महसुस गरेका थिए। बिहानीको पहिलो किरण झुल्किएपछि रात काट्न खुटीभित्र आश्रय दिने माझीसँग सिद्धार्थले आफूलाई नदी पारी पुर्याइदिनका निम्ति आग्रह गरेका थिए। बाँसलाई बाँधेर बनाइएको च्याप्टो ढुङ्गामाथि राखेर माझीले सिद्धार्थलाई नदी पारी लिएर गएको थियो। बिहानीको नरम किरणको गुलाफी रङ पानीको सतहमाथि ठोकिएर चम्किरहेको थियो। नदी अति सुन्दर देखिएको छ, डुङ्गालाई ख्याउँदै गरेको माझीतिर हेरेर सिद्धार्थले भनेका थिए। ठिक भन्नुभयो, प्रत्युत्तरमा माझीले भनेका थिए, यो नदी अत्यन्त सुन्दर छ। मलाई यो नदी मैले जिन्दगीमा पाएका वस्तुमध्ये सर्वाधिक प्रिय लाग्छ। म प्राय यसले उत्पन्न गर्ने ध्वनि सुन्ने गर्दछु र प्राय एकटक लगाएर धेरै बेरसम्म हेर्ने गर्दछु। म यो नदीबाट दिनहुँ केही न केही सिकिरहन्छु। हरेकले यो नदीबाट कैयौँ कुराहरू सिक्न सक्छन्। नदीपारी किनारमा पुगेर ढुङ्गा रोकिने बित्तिकै सिद्धार्थले भनेका थिए, तपाईँलाई मेरो हार्दिक धन्यवाद छ। म घरबार विहीन सन्यासी हुँ, तसर्थ तपाईँले मेरो निम्ति जे जति गर्नुभयो त्यसको गुण तिर्नका लागि मसँग केही पनि छैन। यो मैले बुझेको छु, माझीको जवाब थियो। मैले तपाईँबाट केही पाउने अपेक्षा राखेको पनि छैन। केही दिनुपर्छ जस्तो यदि तपाईँलाई लाग्छ भने अरू नै कुनै दिन जब तपाईँसँग दिन योग्य केही कुरा होला त्यही बेला दिन सक्नुहुन्छ। के तपाईँलाई लाग्छ कि अरू कुनै दिन हाम्रो भेट पुनः हुनेछ? सिद्धार्थको सोधाइ थियो। अवश्य, यो कुरा पनि मैले यो नदीबाट नै सिकेको हो कि हरेक कुरा बारम्बार फर्किन्छन्। तपाईँ मात्र यसको अपवाद कसरी हुनु? तर जे होस्, तपाईँसँग गाँसिएको यो मित्रता नै मेरो निम्ति ठुलो उपलब्धि हो। हुनसक्छ सक्नुहुन्छ भने तपाईँले ईश्वरको प्रार्थना गर्ने समयमा अलिकति मलाई पनि आफ्नो स्मृतिमा समेटिदिनुहोस्। बस मेरो निम्ति त्यति नै पर्याप्त हुनेछ। अब यसपटकको हाम्रो यो भेटलाई यहीँ टुङ्ग्याउँ होला। नमस्कार। विदाबारी हुँदा दुवैको मुहारमा प्रफुल्लताको भाव समेटिएको थियो। निरक्षर एवं विपन्न माझीको मित्रतापूर्ण व्यवहारका कारण सिद्धार्थ अत्यन्त हर्षित भएका थिए। सिद्धार्थ आफैमा मुस्कुराउँदै सोच्न थाले, यो माझीको स्वभाव र गोविन्दको स्वभाव बीच धेरै समानता छ। मैले मेरो यो यात्राको क्रममा बाटामा जो जति पनि व्यक्तिहरूलाई भेटेँ, तीमध्ये सबको गोविन्दको समान स्वभाव थियो। सबैको सोच्ने तरिका फराकिला थिए। सब कृतज्ञता र धन्यवादका पात्र थिए। तीमध्ये सबको व्यवहारमा प्रतिश्रेष्ठतापूर्ण थिए। तीमध्ये सब मसँग मित्रता कायम राख्न उत्सुक थिए। तीमध्ये सब आफैले केही सोच्नुको सट्टा मेरा विचारको अनुसरण गर्न इच्छुक देखिन्थे। सबका सब अबोध बालक समान थिए। मध्याहतिर सिद्धार्थ एउटा गाउँको कच्ची बाटो हुँदै अगाडि बढिरहेका थिए। बाटोको वरपर काँचो इँटाले बनेका छाप्रा छाप्री, वरिपरि स्थानीय बालबालिकाहरू ससाना गिट्टी उचाल्दै खेलिरहेका थिए। तीमध्ये केही चिच्याउँदै एकअर्कालाई पछ्याउँदै पैलाउँदै खेलिरहेका थिए। अचानक एकजना पिताम्बरधारी श्रमणलाई आफूतिर आइरहेको देखेर ती बालबालिकाहरू सब सङ्कोचको भाव समेट्दै उत्तिएर श्रमणको दृष्टिदेखि टाढा भागेका थिए। त्यो गाउँको सिमानासँगै जोडिएर एउटा नदी बगिरहेको थियो। त्यो नदीको बगरमा स्थानीय एउटी युवती ढुङ्गामाथि घुँडा टेकेर कपडा धुनमा तल्लीन थिइन्। सिद्धार्थले युवती नजिक पुगेर जब अभिवादनको शब्द बोले, युवतीले आफ्नो शिर उठाएर सिद्धार्थतिर हेरिन् र निष्कपट भावले मुस्कुराइन्। युवतीको मुस्कान जडत सफा चम्किला नयनहरू अत्याकर्षक थिए। यस किसिमको यात्राको क्रममा बाटामा आफ्नो सम्पर्कमा आइपर्ने कुनै पनि अपरिचित व्यक्तिसित केही कुरा सोध्नु पूर्व त्यस व्यक्तिका निम्ति मंगल कामना गर्नु श्रमणहरूको परिपाटी रहिआएको छ। त्यही परिपाटी अनुरूप त्यस युवतीका निम्ति मंगल कामना गरिसके पश्चात सिद्धार्थले युवतीसँग सोधेका थिए, त्यो स्थानबाट मुख्य सहर कति टाढा छ?
मोहे मारे नजरिया सबरिया,
त्यसपछि युवती आफ्नो स्थानबाट उठेर सिद्धार्थ समेत आई उभिएकी थिइन्। यौवनको आभाले उज्जेलिएकी युवतीको सुन्दर मुहारमा गुलाफी र सिलो ओठ अत्याकर्षक देखिन्थ्यो। त्यो क्षण आफ्नो यौवन र सुन्दरता सिद्धार्थसँग साट्ने युवतीको चाहना स्पष्ट महसुस गर्न सकिन्थ्यो। श्रमणको भेषमा आफ्नो सामु आइपरेका सिद्धार्थप्रति युवतीले आफ्नो मनमा रहेका विभिन्न उत्सुकता पनि व्यक्त गरेकी थिइन्। यतिन्जेलसम्म खाना खाइसक्नु भयो वा छैन? श्रमणहरू जंगलभित्र नितान्त एक्लो जीवनयापन गर्छन्, राति एक्लै सुत्छन् र स्त्रीहरूको छाया मात्र पनि आफ्नो सामु पर्न दिँदैनन् भन्ने जस्ता कथनहरूमा कतिको सत्यता छ आदि यति कुरा गरुञ्जेलसम्ममा युवतीभित्र यौन उन्मादका लहरहरू बिस्तारै उठिसकेका थिए। यसर्थ प्रेममयी यौन क्रीडाको आमन्त्रण स्वरूप तिनले आफ्नो बायाँ खुट्टा बिस्तारै उठाएर सिद्धार्थको दायाँ खुट्टामाथि राख्न लागेकी थिइन्। स्त्री पुरुषको यस किसिमको मुद्रालाई शास्त्रीय भाषामा वृक्षारोहण भनिन्छ। एकपल्ट सिद्धार्थले आफ्नो सपनामा एउटी स्त्रीलाई अङ्गालोमा बाँध्दा यस्तै प्रकारको यौन उत्तेजना महसुस भएथ्यो। ठिक यस्तै प्रकारले हृदयको धड्कन बढ्नुका साथै आफूभित्र तीव्र गतिमा रक्त सञ्चार भएको अनुभूति भएको थियो। आज पुनः त्यस्तै अनुभूति पुनरुक्त भएको छ। यन्त्रवत निहुरिँदै सिद्धार्थको ओठ युवतीको वक्षस्थलको मुन्टुतिर बढ्न थाले र उनले मदोष भएर खैरो रङको मुन्टु चुस्न थाले। केही क्षणको चुसाइ पश्चात सिद्धार्थले बिस्तारै आफ्नो दृष्टि उठाएर युवतीको मुहारतिर हेरे। मन्द मुस्कान र मदोषीको भाव लगायत युवतीको मुहारमा त्यो चुसाइलाई निरन्तर जारी राख्नको निम्ति आग्रहको भाव पनि थियो। सिद्धार्थ आफैलाई पनि आफूभित्र यौन उत्तेजनाको अनुभूति अनियन्त्रित हुँदै गएको महसुस हुन थालेको थियो। उनले जिन्दगीमा त्यसभन्दा पहिले कुनै पनि युवतीलाई स्पर्श मात्र पनि गरेका थिएनन्। यसर्थ तत्क्षण उनलाई अलि हिचकिचाहट महसुस त भए थियो, तथापि यो हिचकिचाहट रुनुभन्दा अघि नै युवतीले उनलाई आफ्नो आलिङ्गनमा बाँधिसकेकी थिइन्। त्यति नै बेला सिद्धार्थले आफ्नो अन्तर आवाज सुनेका थिए, सावधान। त्यस लगत्तै सिद्धार्थको निम्ति युवतीको सुन्दर मुहारमा व्याप्त मुस्कानको जादुमय प्रभाव अनायासै विलीन भएको थियो। यौन उन्मादको क्षणिक प्रभावको सामु लाचार बिचारी युवतीको गालामा एकैक्षण स्नेहमयी स्पर्श दिएर सिद्धार्थ तत्क्षण त्यहाँको नजिकको बाँसकारी हुँदै विलीन भएका थिए। अचानक सिद्धार्थमा आएको विकर्षित व्यवहारबाट निराश युवती अक्कन बक्क स्तब्ध मुद्रामा त्यही बाँसकारीमै उभिरहेकी थिए। तपाईँ कार्यक्रम श्रुति सम्वेगमा अहिले हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन सुन्दै हुनुहुन्छ। सिद्धार्थको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ, उज्यालो सुन्दै गर्नुहोला।
उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। त्यस दिन साँच पर्नुभन्दा अघि नै सिद्धार्थ ठूलो सहरमा आइपुगेका थिए। सहरमा मानिसहरूको चहल पहल देखेर उनी अत्यन्त खुसी भएका थिए, किनकि मानिसहरूको भिडबीच रहेर केही नयाँ कुराहरू अनुभव एवं अनुभूति गर्ने उनको इच्छा थियो। जंगलको एकान्त र बिरानो वातावरणमा उनले वर्षौं वर्ष बिताए। पछिल्लो रात उनले एउटा माझीको बाँसबाट बनाइएको खुट्टीभित्र सुतेर काटेका थिए। उनले वर्षौंपछि आफ्नो शिरमाथि पाएको छाना त्यही नै थियो। सहरको सिमाना नजिक रहेको खुल्ला कुञ्जको परिसरसँगै बाटो जोडिएको थियो। त्यही बाटो भएर आएका केही महिला र पुरुष कामदारहरू सामान लादिएका डोका र टोकरीहरू उठाएर शोभायात्रामय पंक्तिबद्धताका साथ कुञ्जको मुख्यद्वार हुँदै कुञ्जको परिसरभित्र प्रवेश गर्दै थिए। तिनै महिला एवं पुरुष कामदारहरूको पंक्तिबद्ध शोभायात्रामय प्रवाहको बीचमा गरगहनाले सिंगारिएको एउटा आकर्षक पालकीलाई चार कुनामा चारजना कामदारहरूले काँधमा उठाएर लग्दै थिए। त्यो पालकीमाथि छारीको निम्ति राखिएको कपडाको छतमुनि सजाइएको रातो रङको गद्दीमाथि एउटी अति सुन्दर महिलालाई देख्न सकिन्थ्यो। कुञ्जको मुख्य प्रवेशद्वार छेउको स्थिर उभिएका सिद्धार्थले यो शोभायात्रामा सम्बद्ध प्रत्येक कुरालाई बडो उत्सुकताका साथ हेरिरहेका थिए। विभिन्न सरसामानहरू लादिएका डोका र टोकरीहरू उठाएर बढ्दै गरेका सेवक सेविकाहरूबीच गर्गनाले सिङ्गारिएको पालकी, पालकीभित्र एउटी अति सुन्दर महिला, महिलाको कालो बाक्लो केस र उनको गोरो उज्यालो सुन्दर अनुहारमा अत्यन्त सजगतापूर्ण भाव थियो। ताजा अञ्जीरमाथि कुशल कारिगरले मिलाएर कुँदेको जस्तो देखिने उनका रसिला ओठ पनि अति आकर्षक देखिन्थे। उल्टो अल्पचन्द्राकारको आँखी बहुलाई रुङ्गाएर आकर्षक बनाइएका थिए। काला चम्किला आँखाका नानी र ती आँखामा अत्यन्त सजगताको भाव तरङ्गित थिए। काँधमाथि लपेटिएको हरियो र सुनौला रङको सम्मिश्रण रहेको रेशमी खास्टोमाथि सलक्क परेर उठेको घाँटी, कोमल देखिने उनका सलक्क परेका हातका नाडीहरूमा सुनका चुराहरू आदि देखेर सिद्धार्थ अत्यन्त मुग्ध भएका थिए। यति असीम सौन्दर्यकी धनी महिलासँगको साक्षात्कारपछि सिद्धार्थलाई आनन्दको अनुभूति भएको थियो। सेवक सेविकाहरूको त्यो शोभायात्रामय प्रवाह अगाडि बढ्ने क्रममा पालकी सिद्धार्थ नजिक आइपुग्दा पालकीभित्रकी सुन्दर अनुहारकी सजन नयगी त्यो महिलासँग एक झलक सिद्धार्थको आँखा जुधेको थियो। आँखा जुध्ने बित्तिकै उनले शिर झुकाएर महिलाप्रति अभिवादन व्यक्त गरेका थिए। महिलाले पनि मुहारमा मन्द मुस्कान समेट्दै शिरलाई हल्का हल्लाएर सिद्धार्थको अभिवादनको प्रतिक्रिया व्यक्त गरेकी थिइन्। पालकीभित्रबाट आइरहेको एक किसिमको मिठो सुवासले पालकी वरिपरिको वातावरण नै सुगन्धित भएको थियो। सिद्धार्थलाई यो सुवास मिठो र नौरो लागिरहेको थियो। सेवक सेविकाहरूको कमिलाको जस्तो लामबद्ध शोभायात्रामय प्रवाह सँगसँगै निरन्तर अगाडि बढिरहेको त्यो पालकी कुञ्जको परिसरभित्र प्रवेश गरेर सिद्धार्थको दृष्टिबाट ओझेल भएको थियो। यो घटना देखेपछि सिद्धार्थलाई लागेको थियो यो सहरभित्र प्रवेश गर्नु पूर्व सायद राम्रै भाग्य सँगालेर ल्याइएको रहेछ। सम्भवतः यसरी नै होला सहरभित्र पस्ने बित्तिकै यस किसिमको अप्रत्याशित दृश्य र यति सुन्दर महिलालाई प्रत्यक्ष देख्न पाइयो। सिद्धार्थलाई त्यही क्षण त्यो पङ्क्तिबद्ध शोभायात्रामय मानिसहरूको प्रवाहलाई पछ्याउँदै कुञ्जभित्र प्रवेश गरौँ कि जस्तो लागेको थियो। तथापि तत्कालै उनलाई त्यस कुञ्जका द्वारपाल एवं सुरक्षार्थ खटिएका अन्य कर्मचारीले आफूलाई अपेलन र अविश्वासयुक्त दृष्टिले हेरिरहेका छन् भन्ने कुराको आभास भएको थियो। ती कर्मचारीहरूको हेराइका शैलीबाट नै उनीहरू सिद्धार्थलाई कुञ्जभित्र प्रवेश गर्न अनुमति दिन तयार छैनन् भन्ने कुरा सहजै अनुमान गर्न सकिन्थ्यो। सिद्धार्थ सोच्न थाल्छन्, म भित्र अझै श्रमणको अवशेष त बाँकी नै छ। वेशभूषाका आधारमा सामान्य सांसारिक मानिसहरूको दृष्टिमा म एउटा सामान्य मगन्ते मात्र हुँ। यस्तो अवस्थामा मैले कुञ्जभित्र प्रवेश नपाउनु कुनै अस्वाभाविक कुरा होइन। व्यर्थ किन म कुञ्जभित्र प्रवेश गर्न उद्यत भएँ? यो कुरा सोचेर सिद्धार्थलाई आफैसँग हाँसो उठेको थियो। कुञ्जको परिसर बाहिर एकजना व्यक्तिसँग उनको कुराकानी भएको थियो। ती व्यक्तिबाट उनले ती सुन्दरी महिलाको नाम कमला हो र उनी यो सहरकी सुपरिचित भद्र महिला हुन् भन्ने कुरा थाहा पाएका थिए। यो कुञ्ज उनको आफ्नै निजी हो र यसबाहेक सहरको मध्यभागतिर पनि उनको एउटा भव्य घर छ आदि कुराको पनि जानकारी प्राप्त भएको थियो। यसपछि सिद्धार्थ सहरको मुख्य भागतिर केन्द्रित हुँदै अगाडि बढेका थिए। उनी आफ्नो मूल गन्तव्यप्रति पूर्णतः सजग थिए, जसलाई उनी निरन्तर पछ्याउँदै थिए। उनी सहरका प्रत्येक भागलाई बडो सजगताका साथ निरीक्षण गर्दै अगाडि बढ्दै थिए। उनले शहरमा अनेकौं भूलभुलैयामय बाटाहरू देखे। कतिपय ठाउँमा खाँबो जस्तो गरी ठिङ्ग उभिएर हेरिरहे। शहरको एउटा भागलाई छिछोल्दै अगाडि बढिरहेको नदीको किनारमा उक्लन ओर्लनका निम्ति बनाइएका ढुङ्गाका खुड्किलाई माथि बसेर उनले थकाई मेटेका थिए। साँझसम्ममा हजाम पेसामा संलग्न एकजना मान्छेसँग उनको मित्रता स्थापित हुन पुगेको थियो, जसलाई उनले आज दिउँसो सहरको एकातिर अवस्थित विष्णुको मन्दिरमा पूजा प्रार्थना गर्न लिन भएको अवस्थामा देखेका थिए। पूजा सिद्ध्याएर मन्दिरबाट बाहिर आउँदै गर्दा सिद्धार्थले उनलाई विष्णु र लक्ष्मीको सम्बन्धका बारेमा शास्त्रहरूमा उल्लेख भएका कुराहरू सुनाएका थिए। यसले गर्दा उनीसँग सिद्धार्थको मित्रता स्थापित हुन पुगेको थियो। त्यसपछि सिद्धार्थले नदी किनारमा रोकिराखेका ढुङ्गाहरूमध्ये एउटा ढुङ्गामा सुतेर रात काटेका थिए। बिहानी पख कुनै ग्राहक आउनुभन्दा अगाडि नै उनले आफ्नो नवमित्र हजामको हातबाट आफ्ना केस काट्न लगाए र दारी झुङ्गा खौराए अनि नजिकैको नदीमा गएर नुहाई धुवाई गरे। त्यसपछि पुनः हजाम भएको ठाउँमा आएर तेल लगाएर केस कोरेका थिए। त्यस दिन पनि मध्याह्नको उत्तरार्धतिर कमला सवार पातली कुञ्जतिर ल्याइँदै थियो। त्यही पालकीको प्रतीक्षामा सिद्धार्थ कुञ्जको मुख्य द्वार छेउमा उभिरहेका थिए। कमला र सिद्धार्थको दृष्टि एक आपसमा जुझ्ने बित्तिकै दुवैले आआफ्ना शिर अलिअलि निहुराएर एकअर्कालाई साङ्केतिक मुद्रामा अभिवादन व्यक्त गरेका थिए। सबभन्दा पछाडि पालकीलाई पछ्याउँदै अगाडि बढिरहेको एकजना सेवकलाई सिद्धार्थले हातले इसारा गरेर आफूतिर बोलाएर भने, म एक ब्राह्मण युवक हुँ र म तपाईँको मालिकनीलाई भेट्न चाहन्छु, कृपया उहाँसम्म चाहिँ यो सन्देश पुर्याइदिनुहोला। केही समयपछि त्यो सेवकले बाहिर आयो। उसले सिद्धार्थलाई आफूसँगै कुञ्जभित्रको भव्य भवनतिर लिएर गयो। सिद्धार्थ चुपचाप उसलाई पछ्याउँदै गएका थिए। भवनभित्र बैठक कक्षको छेउमा सजाइराखेको गद्दीमा बसिरहेकी कमलाको शालीन दृष्टि त्यस कक्षको द्वारतिर नै केन्द्रित थियो, जहाँबाट सिद्धार्थले त्यस कक्षमा प्रवेश गरेका थिए। सिद्धार्थलाई कमला समक्ष पुर्याउन आएको सेवक चुपचाप पुनः आएकै बाटो फर्केको थियो। तिमी नै होइनौ र, हिजो मलाई कुञ्जको द्वारमा साङ्केतिक मुद्रामा अभिव्यक्त गर्ने, तपाईँले चिन्नु, हिजो तपाईँलाई अभिवादन व्यक्त गर्ने त्यो व्यक्तिमै थिएँ। तर हिजो त तिम्रो केस लामो र फोहोर देखिन्थ्यो, दारीजुङ्गा पनि खौरेका थिएनौ, होइन र? ठिक भन्नुभयो, तपाईँले मलाई निकै राम्ररी निहाल्नु भएको रहेछ। मेरो नाम सिद्धार्थ हो, म एक ब्राह्मण पुत्र हो। जीवन र जगतको सत्यता पहिलाउने अभिप्रायले घर परिवार र समाजको परित्याग गरेर मैले श्रमणहरूबाट निर्धारित मार्ग अवलम्बन गरेको थिएँ। 3 वर्षसम्म म पूर्णतः श्रमण रहे। त्यसपछि ती सम्पूर्ण कुराहरूबाट मेरो मोहभङ्ग भएको हुनाले विगतमा अवलम्बन गरेका ती सम्पूर्ण मार्गहरू पनि परित्याग गरेर म यो सहरमा आएको। यो सहरमा प्रवेश गर्ने बित्तिकै मैले सबभन्दा पहिले देखेको व्यक्ति तपाईँ नै हुनुहुन्छ, र त्यो पहिलो दृष्टिमै म तपाईँबाट अत्यन्त प्रभावित भएको थिएँ। मेरो जिन्दगीमा तपाईँ नै पहिलो महिला हुनुहुन्छ जसको सामुमा आफ्नो दृष्टि उठाएर यसरी कुरा गर्दैछु। अब अगाडि कुनै पनि सुन्दर महिला सामुमा आफ्नो दृष्टि झुकाउने छैन। मुस्कान समेटिएको मुहारमा मयूरको प्वाखबाट बनेको पङ्खाले अम्किँदै अति सहज भावमा कमलाले सोधेकी थिइन्, बस तिमीले मलाई भेट्न यति नै भन्नको निम्ति भेट्न खोजेका हो? म तपाईँको सुन्दरताबाट अत्यन्त प्रभावित भएको छु, र मलाई लागिरहेको छ कि यो बाह्य सुन्दरता लगायत तपाईँभित्र अरू पनि कैयौँ सुन्दर एवं सिक्न लायक कुराहरू लिए छ। यसर्थ म तपाईँबाट ती सब कुराहरू सिक्न चाहन्छु। यदि तपाईँलाई कुनै आपत्ति हुँदैन भने म तपाईँलाई गुरु मान्नुका साथै तपाईँसँग मित्रतापूर्ण सम्बन्ध स्थापित गर्न चाहन्छु। त्यसपछि त्यस कक्षमा एकैक्षण कमलाको हाँसोको ठूलो स्वर गुन्जिएको थियो। आजभन्दा पहिले कुनै श्रमणले जङ्गलबाट आएर म समक्ष यस किसिमको अनौठो इच्छा व्यक्त गरेका छन्। यसर्थ यस विषयमा मलाई कुनै अनुभव छैन। यद्यपि यहाँ कैयौँ व्यक्तिहरू आउने गर्छन्, त्यसमध्ये थुप्रै ब्राह्मण कुलका युवकहरू पनि आउने गर्छन्, तथापि तिनीहरू सब राम्रा स्तरीय वस्त्रहरूबाट सुसज्जित हुने गर्छन्, राम्रा जुत्ता पहिरेका हुन्छन् र उनीहरूका केसमा अत्तर छर्केका हुन्छन् अनि गोजीमा टन्न पैसा हुने गर्छ। हे श्रमण, आजसम्म तिमीले जस्तो पुरानो र फाटेको धोती लगाएका कुनै पनि व्यक्तिले म समक्ष आएर मित्रताको निम्ति हात फैलाएका छैनन्। सिद्धार्थले भने, यद्यपि मैले हिजै तपाईँबाट केही कुरा सिकिसकेको थिएँ जसको प्रमाण स्वरूप तपाईँ देख्न सक्नुहुन्छ कि म मेरा दाढी जुङ्गा र लामा लामा केसबाट मुक्त भएको छु, केसमा तेल लगाएर कोरेको छु, यसबाहेक स्तरीय कपडा, राम्रा जुत्ता र गोजीमा पैसा आदि कुराहरू मेरो दृष्टिमा विशेष महत्त्वपूर्ण होइनन्। यी सब तुच्छ कुराहरू, मैले मेरो जीवनमा यी सम्पूर्ण कुराहरूभन्दा धेरै महत्त्वपूर्ण एवं जटिल कुराहरू सिकेको छु, हासिल गरेको छु। ती कपडा, जुत्ता र गोजीमा केही पैसा जस्ता तुच्छ कुराहरू मसँग नहुनु नै मेरो अयोग्यता होइन। म तपाईँबाट मित्रता र प्रेमको कला सिक्न चाहन्छु। यसका लागि ती तुच्छ कुराहरू मसँग नभएकै आधारमा कसरी तपाईँ मलाई आफ्नो मित्रता एवं प्रेमको कला सिक्नबाट वञ्चित गर्न सक्नुहुन्छ? तपाईँ एकपल्ट मेरो मित्रता अप्नाएर त हेर्नुहोस्। म तपाईँलाई विश्वास दिलाउन चाहन्छु कि म एकजना सक्षम, कुशल र योग्य विद्यार्थी सिद्ध हुनेछु। यसका अतिरिक्त म अति उत्तम र स्तरीय व्यक्ति पनि हुँ। तपाईँबाट जे जति कुराहरू सिक्ने अपेक्षा मैले राखेको छु त्योभन्दा पनि धेरै जटिल कुराहरू मैले मेरो जीवनमा सिकिसकेको छु। यसर्थ मलाई लाग्छ कि अहिले मेरो बाह्य वेशभूषा जे जस्तो भए तापनि म तपाईँको विद्यार्थी हुन र तपाईँसँग मित्रता स्थापित गर्नका निम्ति पर्याप्त योग्यतापूर्ण छु। कमलाले हाँसेर भनेकी थिए, यति मात्र पनि पर्याप्त योग्यता होइन श्रमण, यस्ता अव्यवहारिक ठुल्ठुला कुराहरू मात्र गरेर यहाँ कसैको दाल गल्दैन। कोही व्यक्ति यदि म जस्तै कुनै सुन्दर युवतीलाई प्रभावित पार्न चाहन्छन् भने त्यस व्यक्तिको निम्ति बाह्य आवरण नै प्राथमिक अनिवार्यता हो र जसले बाह्य आवरणलाई सुव्यवस्थित राख्न जानेका हुन्छन् त्यसैलाई व्यवहारिक भनिन्छ। व्यवहारिक कहलाउनको निम्ति स्तरीय परिधान र गोजीमा टन्न पैसा हुनु पनि आवश्यक छ। यसबाहेक अन्य सम्पूर्ण कुराहरू त देखावटी मात्र हुन्। आफू स्वयं स्तरीय र बौद्धिक व्यक्ति हुँ भन्ने जुन भ्रामक धारणा तिमीले आफ्नो मनमा समेटिराखेका रहेछौ, यो मेरो कुरा सुनेर तिम्रो त्यो भ्रामक धारणा मेटियो नै होला सायद। सिद्धार्थले भने, यद्यपि मेरो मनमा स्वयं आफूप्रति कुनै भ्रामक धारणा छैन, तथापि तपाईँले जे जति कुराहरू भन्नुभयो ती सब कुराहरू मैले स्पष्ट बुझेँ। यति सुन्दर उठबाट प्रस्फुटन भएका बाँकीहरू नबुझ्नु पनि कसरी? तपाईँको रातो रसिलो ओठ अति आकर्षक देखिन्छ कमला। मेरो ओठ पनि तपाईँको भन्दा कम आकर्षक छैन। यी दुवै ओठबीच राम्रो सामञ्जस्यता स्थापित हुन सक्दछ। यो कुरा कुनै समय तपाईँलाई पनि महसुस हुनेछ। तर एउटा कुरा, तपाईँको निम्ति म एकजना जङ्गलबाट आएको अपरिचित श्रमण हो र म यहाँ स्त्री पुरुषका बीच सम्पन्न हुने प्रेमको महिमा सेक्ने अभिप्सा सँगालेर तपाईँ समक्ष आएको हुँ। यसरी नितान्त शून्य बैठक कक्षमा एक्लै कुरा गरिरहँदा तपाईँलाई अलिक डर महसुस भइरहेको छैन? किन डराउनु? तिमीभन्दा पनि धेरै शक्तिशाली मान्छेहरूलाई मैले मेरो औँलाको इसारामा नचाइसकेको छु। तिमी त जङ्गलका स्यालहरूको बथानबाट हालै छुटेर आएको मूर्ख श्रमण हो जसलाई यति पनि थाहा छैन कि स्वास्नी मान्छे भनेको के हो। म पनि अति शक्तिशाली छु, उसले भने, र मलाई कसैको केही परवाह छैन। यसर्थ म तपाईँलाई जबरजस्ती गर्न पनि सक्छु, लुट्न सक्छु र तपाईँलाई चोट पुर्याउन पनि सक्छु।
श्याम रङ्ग श्याम सङ्ग मिलनात चित्त दङ्ग, श्याम रङ्ग श्याम सङ्ग मिलनात चित्त दङ्ग, श्याम रङ्ग श्याम सङ्ग मिलनात चित्त दङ्ग, सुखा जा
कमलाले भने, मलाई तिमीसँग कुनै पनि किसिमको डर छैन श्रमण। कुनै श्रमण वा कुनै विद्वान ब्राह्मणलाई कसैले उनको ज्ञान, उसको प्रार्थना गर्ने क्षमता र उसको बौद्धिक दक्षता लुटेर लैजाला भन्ने डर हुन्छ र? कदापि हुँदैन, किनकि त्यो उनको नितान्त निजी आर्जन हो र त्यो उनैमा मात्र सीमित भएर रहन्छ। यदि उनले आफ्नै स्वेच्छाले कसैसँग बाँड्न चाहेको खण्डमा चाहिँ बाँड्न सक्छन्। ठिक यही कुरामा मेरो प्रेमालापका कलामा पनि लागू हुन्छ। मेरो इच्छा विरुद्ध मेरा ओठमा चुम्बन लिन त सकिन्छ, तर त्यसमा त्यो मिठास हुन सक्दैन जुन मिठास स्वेच्छाले दिएको चुम्बनमा निहित हुन्छ। किनकि प्रेमालापको कलामा मिठास भर्ने वा नभर्ने त्यो मेरो स्वेच्छाको कुरा हो। केही क्षण अघि भन्दै थियो कि तिमी एउटा सक्षम कुशल र योग्य विद्यार्थी सिद्ध हुनेछौ। मेरो यो कुरा पनि तिम्रो निम्ति शिक्षाप्रद हुन सक्छ। यसलाई मनन गर। प्रेम भन्नु एउटा यस्तो अनुभूति हो जुन मागेर पाउन सकिन्छ, कसैको मन जितेर उपहार स्वरूप पाउन सकिन्छ र कहिलेकाहीँ किन्न पनि सकिन्छ, तर लुटेर चाहिँ कदापि हासिल गर्न सकिँदैन। यो कुरा तिमीलाई थाहा रहेनछ। तिमी जस्तो स्वाभिमानी शैलीमा कुरा गर्ने युवकलाई यति कुरासम्म थाहा हुनु नहुनु पनि निश्चय पनि दुःख लाग्दो कुरा हो। कमलाको भनाइप्रति साङ्केतिक समर्थन स्वरूप शिर अलि निहुराएर सिद्धार्थले भने, तपाईँले जे जति भन्नुभयो ठिकै भन्नुभयो। म जस्तो व्यक्तिलाई यति कुरासम्म थाहा नहुनु निश्चय पनि दुःख लाग्दो कुरा हो। हामी दुवैका आफ्ना ओठमा निहित मिठासको एक थोपा पनि व्यर्थै अपव्यय हुनुहुन्न। तपाईँसँग मित्रतापूर्ण सम्बन्ध स्थापित गर्नका निम्ति राम्रा वस्त्र जुत्ता पैसा आदि सब कुरा आर्जिएपछि म पुनः तपाईँलाई भेट्न यहाँ आउनेछु। तर जाँदै गर्दा एउटा कुरा, हे स्वच्छ सुन्दर कमला, के तपाईँ मलाई केही सल्लाह दिन सक्नुहुन्छ? सल्लाह अवश्य। तिमी जस्ता जङ्गलका स्यालहरूको बथानबाट हालै छुटेर आएका बुद्ध श्रमणलाई सल्लाह दिनुमा कसले कन्जुसाई गर्ला र? माग, कस्तो सल्लाह माग्न चाहन्छौ? वस्त्र जुत्ता र पैसा कहाँ र कसरी शीघ्र आर्जन सकिएला? उसले सोध्यो। मेरो मित्र, यही कुरा जान्नका निम्ति अधिकांश मानिसहरू व्याकुल हुने गर्दछन्। पैसा, राम्रा वस्त्र र जुत्ता आर्जनका निम्ति तिमीले आफूसँग भएको योग्यता र क्षमतालाई उचित स्थान र उचित समयमा उचित ढङ्गले कार्यान्वयन गर्न सक्नुपर्छ। योग्यता र क्षमताको अभावमा दरिद्र मानिसहरू यी सम्पूर्ण कुराहरूबाट वञ्चित रहन्छन्।
आ
सिद्धार्थले भने, मसँग सोच्ने क्षमता छ, प्रतीक्षा गर्ने क्षमता छ र लामो समयसम्म उपवास बस्ने क्षमता छ। यिनै हुन् मेरा योग्यता। बस यस बाहेकको कुनै योग्यता छैन तिमीसँग? छैन। म कविता रच्न पनि सक्छु। म तपाईँलाई एउटा मिठो कविता सुनाउला, त्यसको बदलामा तपाईँ मलाई एउटा चुम्बन दिन सक्नुहुन्छ? कमलाले एकैछिन विचार गरेर भनेकी थिए। तिम्रो कविताले यदि मेरो हृदयलाई छुन सकेको खण्डमा दिन सकिन्छ पनि होला। सुनौ त, कस्तो रहेछ तिम्रो कविता? एकैछिन सोचिसकेपछि सिद्धार्थले कविताको पङ्क्ति वाचन गर्न थालेका थिए। सुन्दरताको सर्वोत्तम नमुना हौ तिमी कमला, तिम्रा प्रत्येक कदम पछाडि नतमस्तक हुन मन लागेको छ। छ कमलको फूलभन्दा पनि मोहक तिम्रो यौवन, तिमीमा समर्पित हुने अभिप्सा जागेको छ। तिमीलाई देख्दा अन्य सम्पूर्ण साधना, पूजा अनि प्रार्थना अधुरो लागेको छ। यसर्थ तिम्रै आराधनामा डुब्ने अभिप्सा जागेको छ, केवल तिमीमा समर्पित हुने इच्छा जागेको छ। कविता वाचन टुङ्गिएपछि अनायासै कमलाले उन्मुक्त एवं स्वस्फूर्त ढङ्गमा ताली बजाएकी थिइन्। ताली बजाउँदा उनले नाडीमा पहिरेका सुनका चुराहरूको झङ्कारले त्यो कक्षभरि सुमधुर ध्वनि गुन्जिएको थियो। मलाई तिम्रो कविता अत्यन्त मिठो लाग्यो सिद्धार्थ। यसको सट्टामा यदि मैले तिमीलाई एउटा चुम्बन दिएँ भने मलाई पनि खासै घाटा पर्ने छैन। कमलाले आफ्ना दुई हात फैलाएर सिद्धार्थका दुवै हातका पाखुरा समातेर आफ्नो समीप तान्दै मन्द आवाजमा भनेकी थिए, जसरी तिमीले मलाई आफ्नो कवितामा तिमी भनेर सम्बोधन गर्यो, त्यसरी नै अब अगाडि मलाई सम्बोधन गर्दा तपाईँको सट्टा तिमी नै भनेर सम्बोधन गर्नु। त्यो तिमी भन्ने शब्द सामिप्यको सूचक हो। त्यसपछि दुवैका मुहार एकअर्कामा परस्पर जोडिन पुगे र ताजा अन्जिरका माझ कलात्मक ढङ्गले कुदिएको जस्तो देखिने कमलाको रातो आकर्षक ओठमाथि सिद्धार्थको ओठ जोडिन पुगेको थियो। कमलाको गहिरो चुम्बनबाट प्रवाहित भइरहेको यौवनको उच्चतम मिठासको अनुभूति गर्नुका साथसाथै सिद्धार्थले अत्यन्त आश्चर्यचकित हुँदै सोच्न थालेका थिए, यति सामान्य चुम्बनमा यति धेरै अनुभूतिहरू एकसाथ समाहित हुनु निश्चय पनि आश्चर्यजनक कुरा हो। निसन्देह कमला एउटी अत्यन्त प्रतिभाशाली एवं सजग महिला हुन्। उनको यो प्रतिभाशाली व्यक्तित्वबाट धेरै कुराहरू सिक्न सकिन्छ। उनको चुम्बनमा निहित यो मिठास, यो आकर्षण, यो वशीभूत गर्ने क्षमता, यसबाट महत्त्वपूर्ण कुरा सिके जस्तो सिद्धार्थलाई लागिरहेको थियो। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन हो। यसलाई नेपालीमा सुशील शर्माले अनुवाद गर्नुभएको हो। आज यसको चौथो श्रृङ्खला वाचन सुन्यौं। चौथो श्रृङ्खलासम्म आइपुग्दा सिद्धार्थ र कमलाको भेट भएको छ। अब अगाडि सिद्धार्थको जीवन कसरी बढ्छ त्यो सुन्नका लागि अर्को सातासम्म सिद्धार्थको पाँचौं श्रृङ्खला प्रतीक्षा गर्नुपर्छ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्रि। De re di tana de re di tana de re di